السلام عليكم ورحمة الله وبركاته. الحمد لله، الحمد لله، نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه، ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له، ومن يضلل فلا هادي له، ونشهد أن لا إله إلا الله وحده لا شريك له، ونشهد أن سيدنا وشفيعنا وحبيبنا محمدًا عبده ورسوله صلى الله عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون. وقال تعالى: وعاشروهن بالمعروف فإن كرهتموهن فعسى أن تكرهوا شيئا ويجعل الله فيه خيرا كثيرا. وعن أبي هريرة رضي الله تعالى عنه قال: قال رسول الله صلى الله عليه وسلم: فاستوصوا بالنساء خيرا، فإنهن خلقن من زلع، فإن أعوج شيء في الزلع أعلاه، فإن ذهبت تقيمه كسرته، وإن تركته لم يزل أعوج، فاستوصوا بالنساء. وعن عائشة رضي الله تعالى عنها قالت: قال النبي صلى الله عليه وسلم: خيركم خيركم لنسائي، وأنا خير لنسائي، خيركم خيركم لأهلي، وأنا خيركم لأهلي، أو كما قال رسول الله صلى الله عليه وسلم. دوستو، بزرگو اور بھائیو، اسلام دین عدل ہے، دین انصاف ہے، اور دین ادائے حقوق ہے. دنیا میں اسلام آیا ہی ہے تاکہ ہر ایک کا حق دوسرے پر جو واجب اور لازم ہے اسے ادا کروائے، اور یہ حقوق کے ادا کرنے کا جو وقت اور زمانہ ہے وہ یہ دنیا کا زمانہ ہے. اسی لیے دنیا کو دار الحقوق کہا جاتا ہے، اور ان حقوق کا بدلہ پانے کی جگہ آخرت ہے، اس لیے آخرت کو دار الاجور کہا جاتا ہے. کہ اس دنیا میں آدمی آیا ہی اس لیے ہے کہ اس کے ذمے جس کے جو حق ہیں وہ ادا کرے. اللہ کا حق ہے، اللہ کا حق ادا کرے، رسول اللہ کا حق ہے، رسول اللہ کا حق ادا کرے. بندوں کے حقوق ہیں، بندوں کے حقوق ادا کرے. بلکہ انسانوں سے آگے بڑھ کر جانوروں کے حقوق ہیں، ان حقوق کو ادا کرے، اور جتنا دین کا جو علم ہے، علماء نے فرمایا کہ وہ حقوق کی معرفت کے لیے ہے کہ کس کا کیا حق ہے، یہ بتانے کے لیے اللہ کی طرف سے علم آیا ہے. اگر اس علم کی روشنی میں ہر انسان اپنے ذمے دوسروں کے کیا حقوق ہیں جو اس کے فرائض بنتے ہیں اسے معلوم کرتا ہے، تو پھر وہ حق دنیا میں ادا ہوتا ہے، اور پھر اس حق کی جزا اور بدلہ اسے مرنے کے بعد ملے گا. اس لیے علماء نے ایک بات کہی ہے، بلکہ امام غزالی رحمۃ اللہ علیہ جو ہمارے اقابر و اسلاف میں ایک بڑے پائے کے محدث بھی تھے، مفسر بھی تھے، فقی بھی تھے اور صوفی بھی تھے، اللہ نے بڑا علم ان کو عطا فرمایا تھا. ان کی ایک کتاب ہے، بہت ہی معروف زمانہ مشہور کتاب ہے، احیاء علوم الدین، عربی میں 5 جلدوں میں وہ کتاب ہے، اور اس کا ترجمہ اردو میں بھی ہو چکا ہے اور زبانوں میں بھی اس کا ترجمہ ہوا ہے. تو واقعی اگر کسی کو دین کی پوری معرفت حاصل کرنی ہے اور دین سے دلچسپی پیدا کرنی ہے اور کتاب و سنت کے جو احکام ہیں ان کے جو حکمتیں ہیں، مصلحتیں ہیں، اسے جاننا ہے، تو وہ کتاب بڑی مفید ہے، ہر آدمی کو پڑھنا چاہیے. اگر ہم میں سے کسی کا کوئی دینی کتب خانہ ہے اپنے گھر میں، اس کتاب کو اپنے کتب خانے میں رکھنا چاہیے، بڑی مفید کتاب ہے. اس میں حضرت نے ایک جگہ فرمایا ہے کہ ایمان اور علم یہ اللہ تعالیٰ کی طرف سے انسانوں کو بہت بڑی نعمتیں ملی ہیں، اس کے بعد صحت بھی ہے، دولت بھی ہے، شہرت بھی ہے، اولاد بھی ہے، دنیا کی ساری نعمتیں نمبر 2 پر ہیں. 2 بڑی نعمتیں ہیں جو کسی انسان کو ملتی ہیں اللہ کی طرف سے، وہ ایک ایمان ہے اور ایک علم ہے. فرمایا کہ ایمان بقائے عالم کا سبب ہے، کہ دنیا باقی ہے تو ایمان کی وجہ سے باقی ہے، جب ایمان نہیں ہے اور ایمان والا نہیں ہے کائنات ختم کر دی جائے گی، تمام کائنات کا نظام درہم برہم ہو جائے گا. اس لیے جو حدیث میں آتا ہے، لا تقوم الساعة حتى يقال اللہ اللہ، کہ روئے زمین پر جب تک ایک بھی اللہ اللہ کہنے والا ایمان والا باقی رہے گا قیامت نہیں آئے گی، یعنی نظام عالم باقی رہے گا، کائنات کا سارا نظام جس طرح چل رہا ہے اللہ تعالیٰ چلاتے رہیں گے. جس دن ایک بھی ایمان والا باقی نہیں ہوگا، کم سے کم یہ کہنے والا اللہ اللہ اللہ، اللہ کو پہچاننے والا، اگرچہ کہ وہ نماز نہیں پڑھ رہا ہے، روزہ نہیں رکھ رہا ہے، صرف اللہ کو پہچانتا ہے، میرا اللہ، میرا رب، میرا معبود، اس ایک ایمان والے کی وجہ سے نظام کائنات کو خدا باقی رکھ کے چلائیں گے. تو ایمان بقائے عالم کا سبب ہے، اور فرمایا کہ علم یہ صلاح عالم کا سبب ہے، یعنی دنیا کے امن و امان کا سبب ہے. دنیا باقی ہے لیکن امن و امان نہیں ہے، جیسے آج ہو رہا ہے، ہر ملک میں بد امنی ہے، ہر ملک میں ظلم ہو رہا ہے، کوئی ظالم ہے، کوئی مظلوم ہے. تو فرمایا کہ علم یہ امن عالم کا سبب ہے، دنیا میں جو امن باقی رہے گا وہ علم کی وجہ سے ہوگا. کیوں ہوگا؟ جیسے میں نے عرض کیا کہ علم جو ہے وہ حقوق کی معرفت کا سبب ہے. علم بتاتا ہے اللہ کی طرف سے آنے والا کہ کس کا کیا حق بنتا ہے. جیسے میں نے عرض کیا کہ اللہ کا کیا حق ہے. حضرت معاذ ابن جبل ایک صحابی بڑے درجے کے صحابی ہیں, شاید میں نے اسے پہلے بھی عرض کیا تھا کہ 18 سال کی عمر میں وہ مسلمان اور صحابی بنے اور 18 سال اسلام کی حالت میں رہے اور 36 سال میں ان کا انتقال ہو گیا. مفتی مدینہ کہلاتے تھے, ان کا مزار آج بھی جارڈن میں ہے. ہم لوگ کئی مرتبہ ان کے مزار پر گئے ہیں. وہاں یہ تختی لکھی ہوئی ہے, عالم امتی بالحلال والحرام معاذ بن جبل, میری امت میں حلال و حرام جائز ناجائز کے مسائل کا جاننے والا سب سے زیادہ میرا معاذ بن جبل ہے. اللہ کے نبی علیہ السلام کی شہادت ہے. ان سے آپ نے ایک مرتبہ پوچھا تھا, یا معاذ اتدری ما حق اللہ علی العباد, اے معاذ جانتے ہو اللہ کا بندوں پر کیا حق ہے؟ صحابہ صحابت ہے, وہ جانتے بھی تھے تو ایسے موقع پر جب اللہ کے نبی سوال کرتے تھے تو لا علمی کا اظہار کرتے تھے, ہماری طرح نہیں کہ بات نہیں معلوم پھر بھی جواب دیتے ہیں. مسئلہ پوچھا جاتا ہے عالم سے, پاس میں بیٹھنے والا غیر عالم وہ جواب دینے لگتا ہے. مسئلہ پوچھا جاتا مفتی صاحب سے, غیر مفتی جواب دینے لگتا ہے. فرمایا کہ اگر آپ کو معلوم بھی ہے, کوئی بڑا آدمی آپ کے پاس ہے جاننے والا, خاموش رہنا چاہیے. معاذ ابن جبل اتنے بڑے عالم ہیں حلال و حرام کے جاننے والے, تو کیا ان کو اتنا معلوم نہیں ہوگا؟ انہوں نے کہا اللہ و رسول و عالم, اللہ اس کے رسول بہتر جانے کہ اللہ کا بندوں پر کیا حق ہے. آپ نے اس وقت فرمایا تھا اَيَّعْبُدُ اللَّهَ وَلَا اِشْرِكُوا بِهِ شَيْئًا, بندوں پر اللہ کا حق یہ ہے کہ بندے اللہ ہی کی عبادت کریں, اللہ کی عبادت میں اللہ کے غیر کو شریک نہ کریں, اللہ کی ذات میں, اللہ کی صفات میں اور اللہ کی عبادت میں کسی غیر اللہ کو شریک نہ کریں. فرماتے کہ یہ اللہ کا بندوں پر حق ہے. پھر آپ نے پوچھا یا معاذ اتدری ما حق العباد علی اللہ, اے معاذ جانتے ہو کہ بندوں کا اللہ پر کیا حق ہے؟ حالانکہ بندوں کا اللہ پر کوئی حق نہیں آتا ہے, اللہ خود لے لے الگ بات ہے. تو آپ نے پوچھا کہ اللہ نے اپنے اوپر بندوں کا کیا حق لیا ہوا ہے اگر بندے اللہ کا حق ادا کر دیں؟ تو فرمایا اللہ کے بندوں کا اللہ پر حق یہ ہے کہ اللہ یعذبہم, کہ اللہ انہیں عذاب نہ دے. اگر بندے اپنا حق ادا کریں جیسے ان کا اللہ کا ان پر حق ہے, تو فرمایا کہ اللہ تعالیٰ اپنے اوپر یہ حق لے لیتے ہیں, اپنے اوپر یہ لازم کر لیتے ہیں کہ میں ان بندوں کو جو میری ہی عبادت کریں, میرے غیر کو میری عبادت میں شریک نہ کریں, فرمایا کہ میرے ذمے ہے کہ میں ان کو عذاب نہ دوں. تو اور میں عرض کرنا چاہ رہا تھا کہ اللہ تعالیٰ کا جو دین ہے وہ حقوق بتاتا ہے, کس کا کیا حق ہے, ماں باپ کا کیا حق ہے, اولاد کا کیا حق ہے, شوہر کا کیا حق ہے, بیوی کا کیا حق ہے, پڑوسیوں کا کیا حق ہے, رشتہ داروں کا کیا حق ہے, غریبوں کا کیا حق ہے. اسلام ہی ایسا ایک مذہب ہے جو ہر ایک کا حق انصاف سے بتاتا ہے اور یہ کہتا ہے کہ ہر آدمی اپنے فرائض کو ادا کرے, یعنی دوسروں کے حقوق جو اس کے ذمے عائد ہوتے ہیں یہ اس کے فرائض ہیں. اگر یہ اپنے فرائض کو ادا کرے گا دوسرے کے حقوق ادا ہو جائیں گے. مثال کے طور پر میاں بیوی کے ایک دوسرے پر حقوق ہیں, بیوی کے جو حقوق ہیں وہ شوہر کے فرائض ہیں اور شوہر کے جو حقوق ہیں وہ بیوی کے فرائض ہیں. اگر شوہر اپنے فرائض کو ادا کرے گا تو بیوی کے حقوق ادا ہو جائیں گے. اور بیوی اگر اپنے فرائض کو ادا کرے گی تو شوہر کے حقوق ادا ہو جائیں گے. تو اسلام یہ کہتا ہے کہ ہر ایک کے ذمے جو اس کے فرائض ہیں, جو دوسروں کے حقوق بنتے ہیں, وہ اسے ادا کرتا چلا جائے تو دنیا میں حقوق کا جھگڑا ختم ہو جائے گا. بیوی یہ بھی نہیں کہے گی کہ شوہر میرے حق ادا نہیں کرتا, شوہر یہ نہیں کہے گا کہ صاحب بیوی میرے حقوق ادا نہیں کرتی, ہر ایک حق ادا ہو جائیں گے. اس لیے فرمایا کہ آدمی اپنے فرائض کو ادا کرنے کے بارے میں فکر مند رہے اور اس کے بارے میں سوچے کہ میرے ذمے جو فرائض ہیں اللہ کی طرف سے عائد کردہ, اس کو میں کیسے ادا کروں. آج ہر طرح ہر جگہ حقوق کی لڑائی ہے, ہر آدمی اپنا حق لینا چاہتا ہے, اپنا جو فرض ہے یا اس کے جو فرائض ہیں اسے ادا کرنے کا فکر نہیں ہے, اپنے حقوق حاصل کرنے کے فکر میں ہر آدمی لگا ہوا ہے. اس وجہ سے ساری دنیا میں بدامنی ہے, ساری دنیا میں جو ہے یعنی انارکی ہے, ظلم و بربریت ہے, ظلم و جور کی فضا قائم ہے. اس لیے کہ ہر آدمی اپنا حق ادا کرنا, اپنا حق وصول کرنا چاہتا ہے. تو آج میں یہ عرض کرنا چاہتا ہوں کہ ایک عورت کے کیا حقوق ہیں, اسلام نے عورت کو کتنا مقام دیا ہے. آج وہ لوگ جو اللہ ہی کا حق ادا نہیں کرتے, اللہ ہی کا سجدہ نہیں کرتے, اللہ ہی کے عبادت میں غیر اللہ کو شریک کرتے ہیں, بلکہ ان کے ہاں جو ہے اللہ کی عبادت نمبر دو پر ہے, اللہ کے غیر کی عبادت نمبر اول پر ہے, وہ یہ آواز لگاتے ہیں کہ صاحب اسلام نے عورتوں کو حقوق نہیں دیے ہیں, اسلام عورتوں پر ظلم کرتا ہے, اس لیے ہم کھڑے ہو گئے ہیں عورتوں کے حقوق دلانے کے لیے. یہ عجیب بات ہے. جیسے سمجھنے کے لیے میں کرتا ہوں, ایک شوہر کے دو بیویاں ہوں اور ایک کی اولاد ہو ایک کے نہ ہوں, تو جو سوکن ہے وہ یوں کہے کہ صاحب یہ ماں اپنے بچوں کو نہیں دیکھتی ہے, یہ ماں اپنے بچوں کی جو ہے قدردان نہیں ہے, یہ ماں اپنے بچوں پر شفقت نہیں کرتی ہے, ان کا حق میں دوں گی, ان کا حق میں ادا کروں گی, ان سے محبت میں کروں گی. تو ہر آدمی سوچے گا کہ سوکن پہلے تو سوکن ہے, وہ سوکن ہی سے جلتی ہے اور سوکن کے بچوں کا حق کیسے ادا کرے گی. ماں سے زیادہ بچوں سے محبت کون کرے گا, ماں ماں ہوتی ہے, مام کی مامتا مشہور ہے. تو لہذا ماں سے زیادہ محبت کا دعویٰ کرنا اور ماں کے بچوں پر ماں سے زیادہ جو ہے شفقت کا اظہار کرنا, یہ ہر آدمی سمجھ جاتا ہے کہ صاحب اس میں کوئی چال ہے, اس میں کوئی دھوکہ ہے, اس میں جو فراڈ ہے, اس میں جو ہے یعنی بالکل کھلی ہوئی غلط بات کی جا رہی ہے. تو ہم کہتے ہیں بھائی اسلام اگر عورت کو حق نہ دے تو پھر کون دے گا, اسلام سے بڑھ کر عورتوں کو حق دلانے والا کون ہے. اس کو سمجھنے کے لیے ہمارے علماء نے تفسیر کی کتابوں میں, حدیث کی کتابوں میں بڑی تفصیلات لکھی ہیں. دو تین باتیں میں عرض کرتا ہوں. اسلام کے آنے سے پہلے عورت کا کیا مقام تھا زمانے جاہلیت میں, تفصیل سے باتیں لکھی گئی ہیں. چند باتیں یہ ہیں, اسلام سے پہلے زمانے جاہلیت میں عورت کو گھریلو سامان سمجھا جاتا تھا, اسے برتنے کا سامان ہوتا ہے, اس طرح گھریلو سامان سمجھا جاتا تھا. اسلام سے پہلے زمانے جاہلیت میں عورت کی حیثیت ایسی جیسے کوئی جانور ہوتا ہے, خرید و فروخت کی جاتی ہے, وہ یہ خرید لیتا ہے, وہ سے وہ خرید لیتا ہے, اس سے وہ خرید لیتا ہے, اس طرح عورتیں جو ہیں وہ خرید و فروخت کی عورتوں کی ہوا کرتی تھی اسلام سے پہلے. اسی طرح اسلام سے پہلے عورت جو ہے وہ کسی مال کی مالک نہیں ہوتی تھی, جیسے آج مالک ہوتی ہے. اسلام میں عورت کسی چیز کی مالک نہیں ہے, بلکہ مرد اس کا مالک ہے, کہ مرد کو حق ہے کہ عورت کو جیسے چاہے استعمال کرے. اور اگر عورت کا مرد کا انتقال ہو جاتا تھا تو عورت جو ہے جس طرح وراثت میں مرنے والے کے مال موروث میں وراثت میں اس کے پاس سواریاں ہیں, جائیداد ہے, مال ہے, جیسے اس کی تقسیم ہو جاتی ہے اس طرح عورت کی تقسیم ہو جایا کرتی تھی. عورت کی کوئی حیثیت نہیں تھی معاشرے میں, عورت کو ایک جانور کی طرح لوگ سمجھتے تھے, عورت کے مال کی کوئی ملکیت نہیں تھی, बाप अगर अपनी लड़की की शादी कर देता था तो शौहर जो है उसकी उसका मालिक बन जाता था। सिर्फ अखलाकी ताल्लुक बाप के बेटी के होते थे, वरना बाप का कोई हक अपनी बेटी पर नहीं होता था। शौहर जिस तरह चाहे उसे इस्तेमाल करे उसके लिए कोई मसला नहीं होता था। बल्कि आप सब जानते हैं कुरान कहता है इस्लाम से पहले अगर किसी के घर में लड़की पैदा होती थी तो बाप के लिए आर की बात थी। कुरान ने नकल किया है वइदा बुश्शर अहदुहुम बिल उनसा ज़ल्ला वजहुहु मुस्वद्दन वहुवा कदीम। फरमाया कि जब किसी को खुशखबरी सुनाई जाती थी कि तुम्हारे घर में जो उम्मीद से तुम्हारी बीवी थी आज लड़की पैदा हुई, खबर देने की देर थी कि चेहरा सियाह हो जाता था, चेहरा काला पड़ जाता था और मुंह छुपा छुपा के फिरता था और ये सोचता था कि साहब इसे रहने दो या कहीं जिंदा दफन कर दो। बल्कि बाप को हक समझा, बाप का हक समझा जाता था कि अपने घर में होने वाली लड़के को आदमी मार दे या जिंदा दफन कर दे, इसको लोग बुरा नहीं समझते थे। बल्कि बाप शान से कहता था मेरी इतनी लड़कियां पैदा हुई, इतनी लड़कियों को मैंने अपने हाथों से दफन किया है। अजीब हाल था, यानी दुनिया सारी दुनिया का यह हाल था, औरत को वरासत में कोई हक नहीं मिलता था। आज लोग कहते हैं औरत को जो है लड़की को एक हिस्सा, लड़के को दो हिस्से देते हैं, यह जुल्म हो रहा है, यह इस्लाम ने दिया है। इंशाल्लाह कभी मौका मिलेगा इस मौजू पर बात की जा सकती है और बात समझाई जा सकती है कि लड़की को एक हिस्सा क्यों है, लड़के को दो हिस्से क्यों दिए गए हैं। इसी तरह औरत मर्द को तलाक का क्यों जो है हक दिया गया है, औरत को क्यों नहीं हक दिया गया है, ये सारी बातें समझने की हैं। बहुत से मसाइल ऐसे होते हैं कि बाज ना वाकिफ लोग, कम पढ़े लिखे जिनको दीन की मालूमात नहीं है, इस तरह के प्रोपेगंडे का शिकार हो जाते हैं, इस तरह की बातों से मुतासिर हो जाते हैं। तो लिहाजा इस्लाम से पहले औरत को वरासत में कोई हक नहीं था। अल्लाह का करम है इस्लाम ने औरत को बड़ा मकाम दिया है। मैं अब आगे वादत करता हूं, अब और भी बहुत सारी बातें हैं, कहने का मौका नहीं है, जरूरत भी नहीं है, इतना समझ लेना काफी है। इस्लाम से पहले औरत एक जानवर की तरह थी, खरीदो फरोख उसकी होती थी, मां की हैसियत से कोई उसका मकाम नहीं था, बीवी की हैसियत से कोई मकाम नहीं था, बेटी की हैसियत से कोई मकाम नहीं था, बहन की हैसियत से उसका कोई मकाम नहीं था। खुद ही एक माल की तरह वो बिकती बिकाती थी और यहां से वहां चली जाती थी और जानवर की तरह उसका साथ सुलूक किया जाता था। चुनाचे इस्लाम ने औरत को क्या मकाम दिया, पहली औरत जो है वो हव्वा है, हजरत हव्वा जो हम सबकी दादी है। उलमा ने अजीब बात लिखी है, हजरत आदम को अल्लाह ताला ने पैदा किया तो अल्लाह ने पहले मिट्टी जमा करवाई, फिर उसमें पानी डलवाया, फिर उसमें गुंदवाया, उसको छोड़ दिया गया, फिर उसका पुतला बनाया गया, वो नंगा पुतला पड़ा रहा, उसके बाद एक वक्त जमाने के बाद उसमें रूह फूंक गई और आदम अलैहिस्सलाम को इन तमाम तरतीबों से गुजार कर उनका पुतला बना के इंसान बनाया, उसमें रूह फूंक गई और उनके लिए जन्नत की सारी नेमतें दी गई। लेकिन फरमाया हजरत हव्वा को पैदा करने का नंबर आया तो उलमा ने अजीब बात लिखी है, हजरत हव्वा का अल्लाह ने पुतला नहीं बनाया, कैसा मिट्टी लाओ गूंदो और उसको जो पानी डालो उसका पुतला बनाओ, नंगा पुतला छोड़ दो फिर उसके बाद रू डालो, अल्लाह ने ऐसा नहीं किया। औरत है, मर्द मर्द है। हजरत आदम अलैहिस्सलाम के लिए अल्लाह ताला ने हव्वा को जो पैदा किया, उलमा ने अजीब बात लिखी है, हजरत आदम को सुला दिया, नींद सुला दी, नींद उन पर नींद तारी कर दी और फरिश्तों से कहा कि यहां से हट जाओ और सारे फरिश्ते हट गए। तो फिर अल्लाह ताला ने हजरत हव्वा को हजरत आदम की बाई पसली से पैदा किया और जब आंख फिर बेदार किया तो देखा हजरत हव्वा बेहतरीन कपड़े जेबे दन करके बैठी हुई हैं। उलमा ने फरमाया देखो औरत को पैदा कर रहे हैं तो हया के साथ पैदा कर रहे हैं, फरिश्तों को भी नहीं दिखाया कि औरत जो है कैसे पैदा हो रही है और आदम को भी नहीं दिखाया कि तुम्हारी पसली से हवा कैसे पैदा हो रही है, लिबास के साथ पैदा किया और कपड़े पहना के पैदा किया और फरमाया कि ये तुम्हारी बीवी है। और अजीब बात लिखिए, अल्लाह ताला ने आदम अलैहिस्सलाम को जन्नत की सारी नेमतें फौरन दे दी लेकिन हवा को देर से दिया। नुक्ता बयान किया है कि जो चीज कीमती होती है उसे देर से दिया जाता है, इंतजार करवा के दिया जाता है। जन्नत तो दे दी सारी नेमतें लेकिन हव्वा को देने के लिए इंतजार करवाया। और आदम अलैहिस्सलाम को उलमा ने लिखा है جنت میں بھی جی نہیں لگ رہا تھا، حالانکہ جنت پہ وہ نعمتیں ہیں کہ ما لا عین رأت ولا اذن سمعت ولا خطر على قلب بشر، کہ انسان کے کسی آنکھ نے نہیں دیکھا، کسی کے کان نے نہیں سنا، اور کسی کے دل و دماغ میں اس کا وہم و گمان بھی نہیں گزرا۔ ایسی ایسی نعمتوں سے اللہ نے سرفراز فرمایا، یہ ساری نعمتیں مل گئیں، لیکن حضرت آدم کو سکون اطمینان اور چین نظر نہیں آ رہا تھا، لیکن جب حضرت حوا کو پیدا کیا اللہ تعالیٰ نے ان کے دل کو سکون عطا فرما دیا۔ عورت کے بغیر دنیا میں سکون نہیں ہے، چنانچہ علماء نے لکھا ہے کہ دنیا کی ترقی، یہ دنیا کا یعنی باقی رہنا اور ترقی کرنا، عروج میں جانا، یہ دو چیزوں پر موقوف ہے، ایک عورت ہے ایک دولت ہے۔ عورت بھی ضروری ہے اور دولت بھی ضروری ہے، مال بھی ضروری ہے۔ آپ کہتے ہیں مال کیا ضروری ہے؟ میں کہتا ہوں مال کے بغیر کھانا کیسے کھائیں گے، مال نہیں ہو تو کپڑا کیسے پہنیں گے، مال نہیں ہوگا تو گھر کیسے بنائیں گے، مال نہیں ہوگا سواری کیسے خریدیں گے، مال نہیں ہوگا مہر کیسے ادا کریں گے، مال نہیں ہوگا بیوی بچوں کا نفقہ کیسے دیں گے، آپ بیوی کا نام نفقہ کیسے دیں گے، ماں باپ پر قرض کیسے کریں گے، زکات کیسے نکالیں گے، حج کیسے کریں گے، قربانی کیسے کریں گے، یعنی بہت سی چیزیں ایسی ہیں جس کا تعلق مال سے ہے، بشرطے کہ مال آنے کا طریقہ صحیح ہو، خرچ کرنے کا طریقہ صحیح ہو، اس کی تقسیم صحیح ہو، دولت کی تقسیم صحیح ہو۔ مال غلط اس وقت ہوتا ہے جب غلط راستے سے آتا ہے اور غلط راستے پہ خرچ ہوتا ہے اور اس کی تقسیم غلط ہو جاتی ہے، تو پھر مال جو مصیبت بنتا ہے۔ اگر مال صحیح جگہ سے آپ بھی حلال طریقے سے حاصل کر رہا ہے اور حلال راستوں میں جہاں خرچ کرنا چاہیے وہاں مال خرچ کر رہا ہے اور دولت کی تقسیم صحیح ہو رہی ہے، تو پھر یہ مال اللہ تعالیٰ کی ایک بہت بڑی نعمت ہے۔ اللہ تعالیٰ نے کہیں اسے خیر کہا ہے، کہیں اللہ تعالیٰ نے اسے فضل کہا ہے۔ میں مثال دیتا ہوں، جب آدمی مسجد کے اندر آتا ہے تو دعا پڑھتا ہے اللہم افتح لی ابواب رحمتک، اے اللہ میں آ رہا ہوں تیرے گھر میں، تیرے رحمت کے جتنے دروازے سارے کھول دے، تو مسجد میں آ کر رحمت کو مانگتا ہے، اور جب مسجد سے باہر جاتا ہے اللہم انی اسألک من فضلک، اے اللہ میں تجھ سے تیرا فضل مانگتا ہوں۔ علماء نے فرمایا فضل کا تعلق دنیا سے ہے، رحمت کا تعلق آخرت سے ہے۔ مسجد میں آ رہا ہے تو اللہ کی رحمت مانگ رہا ہے، اور مسجد سے باہر جا رہا ہے تو کاروبار کے لیے جا رہا ہے، ملازمت کے لیے جا رہا ہے، محنت مزدوری کے لیے جا رہا ہے، تو اللہ تعالیٰ سے فضل مانگ رہا ہے۔ اللہ تعالیٰ نے مال کو کہیں خیر کہا ہے، انہ لحب الخیر لشدید، یہ بندہ خیر کا بہت چاہنے والا ہے۔ یہ فرمایا وابتغوا من فضل اللہ، اللہ کے فضل کو تلاش کرو، فَإِذَا قُضِيَتِ الصَّلَاةُ فَانْتَشِرُوا فِي الْأَرْضِ وَابْتَغُوا مِنْ فَضْلِ اللَّهِ، جب نماز جمعہ سے فارغ ہو جاؤ، خطبے اور نماز سے اللہ کی زمین میں پھیل جاؤ اور اللہ کے فضل کو تلاش کرو۔ تو روزی اور دولت، یہ مال، یہ اللہ کی نعمت ہے، اس کے بغیر دنیا کی ترقی نہیں ہو سکتی ہے۔ اس طرح دنیا میں عورت نہ ہو تو دنیا میں یعنی نسل انسانی کا پھیلاؤ اور نسل انسانی کی بڑھوتری نہیں ہو سکتی ہے، دونوں کا ہونا ضروری ہے۔ لیکن عورت بھی اپنے جو ہے صحیح جگہ پر رہے اور مال بھی صحیح جگہ پر رہے۔ تو میں عرض کر رہا تھا کہ عورت کے بغیر سکون نہیں ہے۔ سورہ روم میں اللہ تعالیٰ نے فرمایا، عجیب بات فرمائی، وَمِنْ آیَاتِهِ أَنْ خَلَقَ لَكُمْ مِنْ أَنفُسِكُمْ أَزْوَاجًا لِتَسْكُنُوا إِلَيْهَا وَجَعَلَ بَيْنَكُم مَّوَدَّةً وَرَحْمَةً إِنَّ فِي ذَلِكَ لَآيَاتٍ لِّقَوْمٍ يَتَفَكَّرُونَ۔ فرمایا کہ اللہ تعالیٰ کی بڑی بڑی جو نشانیاں ہیں، آسمان، زمین، چاند، سورج، پہاڑ، یہ ساری اللہ تعالیٰ کی بڑی بڑی نشانیاں ہیں۔ ان بڑی بڑی نشانیوں میں ایک نشانی یہ ہے کہ اللہ تعالیٰ نے مرد کا جوڑا عورت کو بنایا ہے، اور من آیات ان خلق لکم من انفسکم ازواجا، کہ تمہارے جوڑے بنائے ہیں۔ کیوں بنائے ہیں؟ لتسکنوا الیہا، تاکہ مرد کو عورت سے سکون ملے۔ وجعل بینکم مودت ورحمہ، اور تمہارے درمیان میں اللہ تعالیٰ نے مودت اور رحمت کا جذبہ پیدا کر دیا ہے۔ یہ عجیب و غریب بات ہے۔ شادی سے پہلے، تھوڑے چند منٹ پہلے بھی، جب تک مرد نے نہیں کیا میں نے قبول کیا، مرد عورت کا کوئی تعلق نہیں تھا، کوئی جذباتی لگاؤ نہیں تھا، کوئی محبت کا تعلق نہیں تھا، لیکن میاں بیوی کے درمیان میں کیا ایجاب و قبول ہوتا ہے، اچانک دوسروں سے ایک دوسرے کے لیے محبت پیدا ہو جاتی ہے، ایک دوسرے سے تعلق پیدا ہو جاتا ہے۔ اگر جو ہے بیوی کو پتا چلے کہ شوہر، وہ ابھی رخصتی نہیں ہوئی ہے، نکاح ہوا ہے، ایجاب ہوا ہے، اب وہ شوہر آ رہا تھا خدا نخواستہ کہیں گر گیا، कोई अचानक उसको चोट आ गई, बीवी का दिल क्या कहता, बीवी से पूछा जा सकता है उसके दिल में क्या गुजरती है। हालांकि अभी देखा भी नहीं है, अभी मुलाकात नहीं हुई, खलवतें नहीं हुई हैं, लेकिन बीवी को पता चल जाए जिससे मेरा निकाह हुआ है वो आ रहा था बाइक पर या ये सवारी पर, गिर गया, उसके पैर में चोट आ गई, तो यहां अंदर से तिलमिलाती बिलबिलाती है। ये अल्लाह की तरफ से एक निजाम है कि इधर कबूल किया कहते हैं, उधर मोहब्बतें, ये कनेक्शन जुड़ जाता है। तो मैं कर रहा था कि मर्द की जिंदगी औरत के बगैर अधूरी है, इसलिए फरमाया सबसे पहला जो रिश्ता मर्द औरत का जो कायम होता है वो मियां बीवी का है। मां बाद में बनती है, बेटी बाद में होती है, और जो है बहन बाद में होती है, नानी दादी बाद में बनती है। पहला जो रिश्ता कायम होता है वो औरत और मर्द का, मियां बीवी का है। हजरत हव्वा का, हजरत आदम से जो रिश्ता कायम हुआ है वो मियां बीवी का है, ताकि सुकून मिले। और फिर आगे अजीब बात है, बहुत से लोग कहते हैं साहब औरतें बहुत उल्टी सीधे काम करती हैं। फरमाया अल्लाह ने फरमाया वआशिरूहुन्न बिलमारूफ, देखो इन बंदियों को मैंने तुम्हारे हवाले किया है और मेरे नाम से तुमने इनको हलाल किया है, लिहाजा इनके साथ अच्छा अच्छा सुलूक करना, इनके साथ जो भलाई के साथ जिंदगी गुजारना। और आगे फरमाया फइन करिहतुमूहुन्न, अगर इनकी कोई बात तुम्हें नापसंद हो, फअसा अन यजअलल्लाहु फीहि खैरन कसीरा, फरमाते इसी कोई बात में जो तुम्हें नापसंद है अल्लाह बड़ी खूबियां पैदा फरमा दे, इसके अंदर से बहुत सारी भलाइयां तुमको मिल जाए, क्या पता है, लिहाजा जरा सी एक बात तुम्हारे मिजाज के खिलाफ आ गई और तुम जो नाक भों चढ़ाते हो, गुस्से में आ जाते हो, ये तुम्हारे लिए मुनासिब नहीं है। इसी को अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने एक हदीस में फरमाया, जो हदीस मैंने आपके सामने शुरू में पढ़ी, ये भी बुखारी मुस्लिम की रिवायत है। आका ने फरमाया फस्तौसु बिन्निसाई खैरान, और यह हदीस उलमा ने लिखा है, आपने हज्जतुल वदा के मौके पर मैदान अरफात में तमाम सहाबा के सामने अपनी हदीस पढ़ी और यह बात फरमाई फस्तौसु बिन्निसाई खैरान, देखो औरतों के साथ भलाई के साथ जिंदगी गुजारो, भलाई के साथ जिंदगी गुजारो, अच्छाई के साथ जिंदगी गुजारो। फिर आगे फरमाया फइन्नहुन्ना खुलिक्ना मिन ज़िलाइन, इसलिए कि औरत जो पैदा हुई है वो पसली से पैदा हुई है और पसली टेढ़ी होती है। आगे फरमाया फइन्ना आवजा शैइन फी ज़िलाइ आलाहु, पसली में भी जो ऊपर की पसली होती है वो ज्यादा टेढ़ी होती है, लिहाजा टेढ़ी पसली से पैदा हुई है, क्या मतलब है, उसके मिजाज में टेढ़ापन होगा, वो टेढ़े काम करेगी, टेढ़ी बातें करेगी, टेढ़े मशवरे देगी, इसलिए वो टेढ़े रहकर ही उससे तुमको फायदा उठाना है। आगे अजीब बात फरमाई फइन ज़हबता कसरतहुन्ना, फइन ज़हबता फैदा, अगर तुम जो है अगर फइन ज़हबता तुकीमुहा कसरतहा, फरमाया अगर उसको बिल्कुल जबरदस्ती ठीक करने के लिए जाओगे तो तोड़ दोगे, रिश्ता खत्म हो जाएगा। पसली टेढ़ी होती है तभी उसे पसली भी कहते हैं, और टेढ़ी पसली ही अच्छी भी लगती है। अगर पसली टेढ़ी सीधी हो जाए, जैसे आदमी के जो है पिंडली की हड्डी होती है तो पसली कहा रहे हो तो पिंडली की हड्डी हो गई, लिहाजा टेढ़ी पसली ही से काम चलता है, और पसली का टेढ़ा होना ही उसका उसकी शरा उसका हुस्न है, उसका कमाल है। इसलिए फरमाया औरत टेढ़े काम करेगी और टेढ़ी बातें करेगी तभी तो वो औरत है, वरना वो औरत कहां रहेगी। जैसे कहते हैं बच्चा बच्चे वाली हरकत करेगा तो बच्चा अच्छा लगता है, अगर बच्चा बूढ़ा बन जाएगा तो क्या अच्छा लगेगा। शायद मैंने इससे पहले एक मिसाल दी थी, अल्लामा थानवी रहमतुल्लाह अलैह की खिदमत में एक उनके मुरीद ने आके कहा था कि हजरत मेरा छोटा सा बच्चा है, वो आपसे मुलाकात के लिए लाना चाहता हूं, आप इजाजत दें। आपने फरमाया शौक से लाओ, चुनाचे वो साहब गए और जाकर अपने बच्चे को एक हफ्ता आशरे तक बच्चे को समझाते रहे। एक बहुत बड़े अल्लाह वाले हैं, बड़े बुजुर्ग हैं, बड़े आलिम हैं, उनकी खिदमत में जाना है और वहां ऐसे रहना, ऐसा बैठना है, वहां कोई ऐसी हरकत नहीं करनी है। पूरा हफ्ते अशरे तक समझाते रहे और उसको बाअदब बनाकर ले आए और हजरत के पास खिदमत में लाके बैठे। काफी देर के बाद हजरत ने फरमाया भाई तुमने तो कहा था कि बच्चे को लाएंगे, तुम्हारा बच्चा कहां है, वो नजर नहीं आ रहा। कहेंगे हजरत यही तो सामने बैठा हुआ है। तो हजरत ने अजीब बात फरमाई, फरमाया ये बच्चा है तो बुढ़ा है, बच्चा होता तो मेरा कलम उठाता, मेरी टोपी उठाता, मेरे मेरे दाढ़ी से खेलता, और मेरे चीजें उठाता और आवाजें करता, ये बच्चा नहीं तो बुढ़ा है। बच्चा बच्चे की हरकत करेगा तभी अच्छा लगता है, बच्चा बुढ़े की तरह बिल्कुल संजीदा बैठ जाए, संजीदा हरकतें करे, वो बच्चा कहा तो बूढ़ा हो गया। इस तरह औरत औरत वाली बातें करेगी। इसलिए उन्होंने लिखा कि मर्द में अल्लाह ने अकल ज्यादा दी है, मर्द को अल्लाह ने अकल कम दी है। नाकिसातुल अक्ल इसलिए कहा गया है कि वो अकल में कमजोर होती है, लेकिन जज्बात उसमें ज्यादा होते हैं, जज्बात में बहुत सारे काम करती है, बहुत सारी बातें कर जाती है। तो मर्द की अकल का तकादा है कि उसके जज्बात की रियायत के साथ उसकी जिंदगी, उसके साथ जिंदगी गुजारें। इसलिए अल्लाह के नबी अलैहिस्सलाम ने फरमाया ये औरत टेढ़ी पसली से पैदा हुई है और टेढ़े काम करेगी, और टेढ़ी पसली का ऊपर का हिस्सा ज्यादा टेढ़ा होता है। उलमा ने एक अजीब नुक्ता बयान किया है कि ऊपर से मुराद यह है कि औरत यह ऊपर के हिस्से में ज्यादा टेढ़े काम करती है, अकल भी टेढ़ी होती है, जबान भी उसकी टेढ़ी होती है, जबान से भी गलत काम करेगी, अकल से भी गलत बातें करेगी। इसलिए मर्द के जिम्मे है कि उसे संभाले, उसको संभाल कर जिंदगी का, उसे ये ना समझे कि मेरी ये नौकरानी है, ये मेरी जो है बांधी है, बल्कि ये शरीक हयात है। इसलिए कुरान में जगह कहा हुन्ना लिबासुल्लकुम व अंतुम लिबासुल्लहुन, फरमाया कि वो औरतें तुम्हारा लिबास है और तुम औरतों का लिबास हो। जैसे लिबास आदमी के लिए जरूरी होता है, लिबास के बगैर आदमी जो है जिंदगी नहीं गुजार सकता है, इसी तरह लिबास इंसान की जीनत का सबब है। इंसान बगैर लिबास के वो जानवर नजर आता है, लिबास के साथ रहता है। इसलिए फरमाया अगर आप गुसल खाने में भी अगर आप जो है गुसल कर रहे हैं, किसी की निगाह आपके बदन पर नहीं पड़ रही है, फरमाते वहां भी कम से कम इतना हिस्सा लिबास का बदन पे होना चाहिए कि आदमी के सौतेन यानी आदमी की शर्मगाह छुपी रहे। इसलिए कि कोई नहीं देख रहा है, अल्लाह तो देख रहा है, अल्लाह के फरिश्ते देख रहे हैं। इसलिए अगर जे की इजाजत है हम्माम में गुसल खाने में आदमी बरहना गुसल कर सकता है, नाजायज हराम नहीं है, लेकिन अफजल और बेहतर यही है कि वहां पर भी आदमी गुसल करे तो थोड़ा सा कपड़ा बदन पर होना चाहिए। तो आदमी के लिए जीनत लिबास आदमी की जीनत है, और आदमी के जिस्म की हिफाजत लिबास से होती है, और आदमी को राहत लिबास से मिलती है, और आदमी के बदन के सबसे करीब आदमी का लिबास होता है। फरमाया ये मिसाल देके फरमाया कि औरतें मर्दों का लिबास हैं और मर्द औरतों का लिबास हैं, और मर्द जिस तरह लिबास आदमी के बिल्कुल करीब होता है, इस तरह मियां बीवी एक दूसरे के करीब होते हैं, एक दूसरे से एक दूसरे की जीनत है, एक दूसरे से एक दूसरे की राहत है, एक दूसरे से एक दूसरे का आराम और सुकून है। अगर लिबास निकल जाए दूर हो जाए, फरमाते फिर राहतें खत्म हो जाएंगी और आदमी का हुस्न जमाल जीनत खत्म हो जाएगी। इसलिए फरमाया कि लिबास पर कोई चीज आ जाती है तो आदमी उसे धो लेता है, साफ कर लेता है, उसकी हिफाजत करता है, उसे गंदा होने नहीं देता है। तो कुरान ने मिसाल देके फरमाया, मिसालों में भी बड़ी हिकमतें होती हैं। हुन लिबासुल्लकुम व अंतुम लिबासुल्लहुन, ये देखो औरतें तुम्हारा लिबास है और तुम औरतों का लिबास हो। इस तरह लिबास एक दूसरे के लिए जरूरी है, इस तरह जो है एक मर्द का दूसरे औरत के लिए, औरत का मर्द के लिए होना जरूरी है, और एक दूसरे के वजूद पर पर्दा डालें, एक दूसरे के राहत का सामान बने, एक दूसरे को एक दूसरे का गुलाम ना समझें। बल्कि मेरे दोस्तों आदमी का जब निकाह किसी औरत से होता है तो वो जिंदगी भर की रफीक हयात हो जाती है। निकाह जिंदगी भर के लिए होता है, और निकाह जो है वक्ती तौर पर नहीं होता है, जैसे बहुत से यानी शियों में रवाफिज में होता है, मुता होता है, चंद दिन के लिए निकाह कर लिया फिर छोड़ दिया, फिर दूसरी औरत से कर लिया फिर उसे छोड़ दिया, ऐसा हमारे इस्लाम में नहीं है। निकाह जब किसी से होता है तो वो इसको कहते हैं शरीक हयात है, रफीक हयात है, जिंदगी भर के लिए निकाह होता है। और इंशाअल्लाह अगर ये भी मोमिना है वो भी मोमिना है तो फरमाया जन्नत में भी ये मियां बीवी की तरह बाकी रहेंगे, जन्नत में भी इनका रिश्ता मियां बीवी का बाकी रहेगा। तो अगर इंशाअल्लाह इस मौजू पर कुछ बातें और मुझे अर्ज करनी थी, वक्त नहीं है, एक हदीस सुना के बात को खत्म करता हूं। अल्लाह के नबी अलैहिस्सलाम ने फरमाया कि ला यफरक मुमिनुन मुमिनतन फइन खरिहा मिनहा खुलुकन रजिया मिनहा आखर, फरमाते किसी मोमिन शौहर के लिए ये बात जायज नहीं है, मुनासिब नहीं है किसी मोमिन औरत से नफरत करे, मोमिन बीवी से नफरत करे। मोमिन शौहर के ईमान का तकादा है कि अपनी मोमिन बीवी से मोहब्बत करे, नफरत ना करे। आगे फरमा कि अगर कोई बात उसकी नापसंद है तो उसकी बहुत सारी बातें पसंद भी होंगी। सोचो उसकी खूबियों पर सोचो। ठीक है, एक बात है, वो जल्दी से बोल पड़ती है, वक्त पे खाना नहीं पकाती है, इससे तुम नाराज हो रहे हो, उसकी खूबियां भी तो सोचो। 18-20 साल तक अपने माँ बाप के घर में रही, सबको छोड़कर तुम्हारे पास आ गई है और पूरी जिंदगी तुम्हारे हवाले कर दिया है और अपने माँ बाप के घर भी जाना चाहती है तुम्हारी इजाजत से चाहती है, किसी को अपने घर में बुलाना चाहती है तुम्हारी इजाजत से बुलाना चाहती है और तुम्हारे बच्चों की वो तरबियत करती है और तुम बाहर जाते हो अपनी इज्जत की हिफाजत करती है, तुम्हारे बच्चों की तरबियत करती है और तुम्हारे माल की हिफाजत करती है और तुम्हारी नेकनामी का जरिया बनती है, उसकी खूबियों को तो सोचो। ये बुराई सामने आ गई, उसी को लेकर नफरत पैदा हो गई और घर में जो है बेताल्लुकी के हालात पैदा हो गए और फिर सारे मसाइल खड़े हो जाते हैं। ये नहीं करना चाहिए, बल्कि बीवी की खूबियों को सोचना चाहिए। अल्लाह ताला ने औरत को बनाया ही है मर्द का साथ देने के लिए और मर्द के साथ जिंदगी गुजारने के लिए, औरत बच्चों की मां बनने के लिए। लिहाजा उलमा ने एक बात और लिखी है, औरत को अल्लाह ताला ने बाएं पसली से पैदा किया ऊपर के हिस्से से, क्यों? इसलिए कि दिल करीब होता है और फरमा दिल के करीब औरत को रखना चाहिए। एक औरत के, एक बीवी के हिस्से से वो दिल के करीब हो, एक माँ के हिस्से से वो दिल के करीब हो, एक बेटी के हिस्से से दिल से करीब होना चाहिए, इसी तरह बहन के हिस्से से वो दिल से करीब होना चाहिए। एक दादी और नानी है, खाला और फूफी बनती है, उस औरत उस एतबार से औरत को दिल के करीब रखना चाहिए और दिल से उसे मोहब्बत करना चाहिए, औरत से नफरत नहीं करना चाहिए। औरत माँ है तो क्या मिलता है, बीवी है तो क्या होता है, बेटी हो तो क्या होता है, बहन होती तो क्या मिलता है, उसका क्या मकाम शरीयत में है। इंशाअल्लाह अल्लाह ने चाहा तो जब हम इंशाअल्लाह हाजिर होंगे इस मौजू पर और मजीद कुछ बातें अर्ज की जाएंगी ताकि हम दुश्मनान इस्लाम के प्रोपेगेंडे का शिकार ना हो, खासतौर से हमारी औरतें शिकार ना हो कि इस्लाम जो औरतों को हक नहीं दे रहा है, औरत पर जुल्म कर रहा है, मुसलमान जुल्म करते हैं, इसलिए हम औरतों का हक दिलाने के लिए आ रहे हैं, वरासत में हिस्सा दिलाएंगे, तलाक में हिस्सा दिलाएंगे और फला फला हिस्सा दिलाएंगे, ये सब जो है इस्लाम के खिलाफ जो है साजिशें हैं और हमारे उन लोगों के लिए, उन मर्दों औरतों के लिए जो इस्लाम से नावाकिफ है, इस्लाम की तालीमात से दूर है, उनको धोखा देने वाली बातें हैं, इसलिए हमको वाकिफ होना चाहिए। जिसको कहते हैं तफहीम शरीयत, शरीयत को फहम, शरीयत को समझना चाहिए कि शरीयत जो है किसका क्या हक देती है, बीवी का क्या हक है, शोहर का क्या हक है, माँ बाप का क्या हक है, औलाद का क्या हक है, पड़ोसी का क्या हक है। जैसे मैंने अर्ज किया, ये जो आयत जो खुतबे निकाह में, खुतबे जुमा में पढ़ी जाती है, इन्नल्लाहु यअमुरु बिल अदलि वल इहसान व ईताइ दिल कुरबा व यनहा अनिल फहशाइ वल मुनकरि वल बग, इसमें सबसे पहली बात यही कही है, अल्लाह ताला तुमको इंसाफ का हुक्म देता है। जब अल्लाह इंसाफ का हुक्म दे रहे हैं तो क्या अल्लाह का दीन नाइंसाफी करेगा, अल्लाह का इस्लाम, अल्लाह का बेज़ इस्लाम नाइंसाफी करेगा? बिल्कुल गलत बात है। इसलिए हमारे यहाँ इंसाफ के बगैर कोई काम नहीं है, इंसाफी से अमन आलम का अमन बाकी है और ईमान से आलम का बका बाकी है और इस्लाम से दुनिया का और इल्म से दुनिया का अमन बाकी है और अदल इंसाफी तो दुनिया चलेगी इंशाअल्लाह। इस मौजू पर और भी कुछ बातें जरूरी हैं जो हो सकता कई जुमे तक चल सकती हैं। अल्लाह से दुआ करें अल्लाह ताला हमको शरीयत का सही फहम अता फरमाए और शरीयत पर चलने की खुदा तौफीक अता फरमाए और दुश्मनान इस्लाम के प्रोपेगेंडे से, उनकी गलत बातों से अल्लाह ताला हमारी हिफाजत फरमाए। व आखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।